You're with SBS Radio. Find more great stories in your language at sbs.com.au.
संविधान जारी भएको तीन वर्ष भइसक्यो,
हजुर,
तीन वर्षमा चाहिँ यसको कार्यान्वयन पक्ष कस्तो देख्नु भएको छ?
संविधान सभाले संविधान जारी गरेको यो ऐतिहासिक क्षण थियो। संविधान बमोजिम तीन तहको सभा, तीन तहको संसदको चाहिँ निर्वाचन भयो, जहाँ चाहिँ 761 सभा र संसदको निर्वाचन भएको गत सालको 2074 सालको वर्ष नै हो। त्यसले गर्दाखेरि यो संविधानको कार्यान्वयनको एउटा खुड्किला निर्वाचनलाई पनि मान्न सकिन्छ र त्यही सरकार निर्माण भइसकेपछि तीन वर्षभित्रमा जनताका जुन मौलिक हकहरू थिए, नागरिक अधिकार थिए, ती अधिकारहरूको कानुनको लागि तीन वर्षभित्रमा कानुन बनाउनुपर्छ भनेर संविधानको डेडलाइन थियो। त्यो डेडलाइन बमोजिम पनि मौलिक हक सम्बन्धी कानुनहरू बनाइएको अवस्था देखिन्छ। यो दृष्टिकोणले हेर्ने भने संविधानको जुन संघीयताको मोडल र समावेशताको मोडलबाट संविधान बनाइएको हो, त्यो बमोजिमको एउटा खुड्किलो चाहिँ कानुन भयो भन्ने मलाई लाग्छ।
तर कतिपय पक्षहरू चाहिँ दक्षिण एसियाकै उत्कृष्ट संविधान हो यो भन्छन् होइन, तर कार्यान्वयन चाहिँ राम्रो हुन नसकेको भन्छन् होइन।
संविधान कानुन गर्दाखेरि जनताका सुविधाहरू, जनताका सेवाहरू, त्यो संविधान बमोजिम कानुन भए भएनन् भन्ने प्रश्न हुन्छ। जनताको साँच्चैकै प्रतित्व हुन सको सकेन, जनताको अधिकारहरू साँच्चैकै लागू हुन सके सकेनन्, जनताको जुन निर्णय प्रक्रियामा राज्यका अङ्गहरूमा जानु पर्थ्यो त्योमा गएनन् भन्ने दृष्टिकोणबाट नै हेर्ने गरिन्छ। अहिलेको संविधान अनुसार हेर्दाखेरि जुन समावेश र संहिताको कुरा गर्दाखेरि तीन तहका सरकार बनाइयो र तीन तहका संसदको निर्वाचन भएर आइसकेपछि जुन चाहिँ सीमान्तकृत मान्छेहरू तलदेखि माथिसम्मका राज्यका निकायमा जानु पर्थ्यो, त्यो चाहिँ वास्तविक सीमान्तकृत वर्ग चाहिँ जान सकेन, जहाँ चाहिँ दलहरू र दलका वरिपरिका मान्छेहरूको समावेशी समानुपातिक प्रतित्व भएको अवस्थाले गर्दाखेरि वास्तवमा यसको एप्रोप्रिएट तरिकाले जुन कानुन हुनु पर्थ्यो त्यो हुन सकेको भने देखिँदैन।
त्यसो भन्दा यो लामो जनयुद्ध अनि दुईटा संविधान सभा पछि आएको संविधान हो होइन, त्यसको सबै भावना चाहिँ यसमा समेटिएको छ कि छैन, कस्तो देखिन्छ?
60 वर्षदेखिको जुन संविधान सभाको बाह्र संविधान बनाउनु पर्छ भनेर नेपाली जनताको चाहना थियो। माओवादी आन्दोलन जुन 10 वर्ष भयो, मधेस केन्द्रित दल र राणी दलहरूको 19 दिनको जुन आन्दोलन थियो, त्यो आन्दोलनले राज्यको पुनर्स्थापना गर्ने, केन्द्रीकृत राज्य पद्धतिलाई अन्त्य गर्ने, जाति जनजाति भाषा भेष लिङ्गको जुन विभेदीकरण थियो त्यसलाई अन्त्य गर्ने, समावेशी लोकतान्त्रिक गणतन्त्रको चाहिँ कानुन गर्ने भनेर संविधान सभाबाट संविधान जुन जारी भएको थियो, त्यो अनुसार हेर्ने भने उत्कृष्ट संविधान हो, दक्षिण एसिया मात्र होइन संसारकै हो भन्ने हो। तर यसको उत्कृष्टता यो राजनीतिक संस्कार अनुसार चाहिँ झल्किने कुरा हो, या राजनीतिक दल, राजनीतिक दलका त्यसका प्रतिनिधि या सरकारमा बस्ने एक्टरहरूले कसरी कार्यान्वयन गरे, जनताको साँच्चैको अधिकारलाई उनीहरूले सम्बोधन गरे गरेनन्, त्यो जनताले साँच्चैकै आफ्नो कर्तव्य अनुसार काम गरे गरेनन् भन्ने पनि एकतर्फ हेरिन्छ भने, त्यो अवस्थाको कुरा हेर्नुहुन्छ भने आजको दिनसम्म केही सकारात्मक पक्ष भए पनि धेरै जसो संघीय र समावेशी जुन लोकतन्त्र भनिएको छ त्यो बमोजिम काम हुन सकेको अवस्था छैन।
एक वर्ष नपुग्दैखेरि केन्द्र सरकार र प्रदेश सरकार बीच चाहिँ शक्ति सन्तुलनलाई लिएर केही मतभेद देखिएको छ होइन पछिल्लो समय, यसले के सन्देश दिन्छ?
अब यो संविधानले संहिता र समावेशताको मोडलमा जुन आधारभूत संरचना निर्माण गरेको छ, तीन तहका सरकार, तीन तहका संसद जुन चाहिँ जनताको राजकीय सत्ताको बाँडफाँड भएर बनाइएको अवस्था देखिन्छ, त्यो बमोजिम चाहिँ अब संहिता धारामा परो परेन भन्नुभन्दा पनि तीन तहका सरकारको संविधानमै यी अधिकार हुन् भनेर स्पष्ट साथ संविधानले उल्लेख गरिसके पछाडि तिनै अधिकार अन्तर्गत प्रत्येक तहका सरकार, प्रत्येक तहका संसदले आफ्नो काम आफै गर्न सक्छन्, आफ्नो बजेट आफै बनाउन सक्छन्, आफ्नो सरकार आफै बनाउन सक्छन्, आफ्नो नीति र प्रोग्रामहरू आफै बनाउन सक्छन्। तर त्यति हुँदाहुँदै पनि अहिले केन्द्रीय सरकारले कर्मचारी समायोजनको नाममा कर्मचारीलाई नै समायोजन गर्न नसक्ने र प्रादेशिक सरकारका मुख्यमन्त्री या प्रादेशिक सरकारहरू केन्द्रको मुख ताक्ने र हामी त एउटा निकाय हो जस्तै हो, त्यस कारणले केन्द्रले गरिदिनुपर्छ भनेर केन्द्रसँग नै शक्ति सन्तुलनको थ्रेटनिङ गर्ने चेतावनी दिने कार्यले चाहिँ या स्थानीय तहका सरकारले केन्द्रले चाहिँ कानुन बनाउनुपर्छ, त्यो मोडलमा हामी बनाउनुपर्छ भनेर आफ्नो जुन सेल्फ रोल र सेयर रोललाई बिर्सेको अवस्था देखिन्छ। त्यसले गर्दा शक्ति सन्तुलन भन्दा पनि संहिता र समावेशताको जुन मूल मर्म थियो त्यो मूल मर्म अनुसार तीन तहका सरकार संसदले काम गर्न नसकेको आभास हुन्छ। यो शक्ति सन्तुलन र चेतावनी हो भन्ने चाहिँ भन्नुभन्दा नि उहाँहरूको काम गर्ने बुझाइ र एउटा एकात्मक मानसिकताबाट तिनटै तहका सरकार चलिरहेको र तलका सरकारहरू केन्द्रमुखी हुने र केन्द्र सरकार चाहिँ सबै तल्ला सरकारहरू अधीनस्थ हुन् हाम्रा भनेर यो चाहिँ भावनाले ग्रसित हुँदाखेरि वास्तवमा संहिता समावेशताको जुन मर्म मूल मर्म थियो त्यो एकात्मक शासन पद्धतिमा उन्मुख हुने हो कि भन्ने पनि त्यो डर अहिलेको तीन वर्षको संविधानको अभ्यासमा देखा परेको देखिन्छ।
विभिन्न राजनीतिक दलहरू समुदायहरूले चाहिँ होइन संविधानमा असन्तुष्टि जनाएका छन्। अब राष्ट्रिय जनता पार्टी लगायत मधेसवादी दलहरूले संविधान संशोधन गर्नुपर्छ भन्ने माग संविधान जारी भएदेखि नै गरेको हो होइन। ठ्याक्कै समय छ जस्तो देखिन्छ, त्यसको लागि दुई तिहाईको सरकार छ, चाहे भने सजिलै हुन्छ भन्ने कुराहरू छ। संविधान संशोधनको विषयमा चाहिँ सरकार गम्भीर नभएको वा गर्न नचाहेको हो?
पहिलो त संविधान संशोधनै हुन सक्दैन भन्ने होइन, संविधान संशोधन गरेर पूर्णता दिने हो। जहाँसम्म मधेस केन्द्रित दलहरूले यो संविधानलाई आफ्नो स्वामित्व ग्रहण गरेनन्, संविधान जारी गर्ने बखतको समयमा जहाँ 91% प्रतिनिधिले यसलाई अनुमोदन गरेको अवस्था हो, तर त्यति हुँदाहुँदै पनि मधेस केन्द्रित दलहरूले यो संविधान बमोजिम भएका निर्वाचनमा तीनटा प्रधानमन्त्रीलाई उहाँहरूले भोट हाल्नुभयो। तर पहिलो चाहिँ स्थानीय तहको सरकारको निर्वाचन हुने बेलामा मधेस केन्द्रित जनताले भोट हाल्न पाएन, जहाँ उहाँहरूले बहिष्कार गर्नुभयो। तर तेस्रो चरणको अवधिमा आउँदाखेरि स्थानीय तहको सरकारको निर्माणमा स्थानीय जनताको सहभागिता पनि मधेस केन्द्रित दलहरू सँगसँगै भएको अवस्था देखिन्छ, मत हालेको अवस्था देखिन्छ। प्रादेशिक सरकार प्रादेशिक संसदको पनि उहाँहरूले मतदान गरेको अवस्था देखिन्छ, केन्द्रीय संसद र केन्द्रीय सरकारलाई पनि निर्वाचन गरेको अवस्था देखिन्छ। त्यस कारणले मधेस केन्द्रित दलहरूले जुन संविधान जारी गर्नमा बहिष्कार गरे पनि कालो दिन भनेर माने पनि उहाँले ती तिनवटा प्रधानमन्त्रीलाई चाहिँ भोट हाल्नु भएको छ। यो संविधान बमोजिमको तिनटै तहका संसदमा 761 सभा र संसदमा मत हाल्ने 761 सरकारलाई चाहिँ उहाँहरूले निर्वाचन गरेर पठाउनु भएको अवस्था देखिन्छ। त्यसै कारणले उहाँहरूले स्वामित्व ग्रहण गर्नु होइन या कालो दिन मान्नुपर्छ भन्ने अवस्था रहँदैन। यदि उहाँ भन्नुहुन्छ भने यो संविधानप्रतिको जुन शपथ छ, यो जनता र देशप्रतिको शपथ छ, त्यो उहाँहरूले त्यो शपथको चाहिँ उपहास गरेको ठहरिन्छ, यो संविधानको उपहास गरेको ठहरिन्छ र जनता र देशप्रतिको बेइमानी गरेको ठहरिन्छ। त्यस कारणले उहाँहरूले जुन दोहोरो चरित्र देखाउनु भएको छ यो गलत छ भन्ने मलाई लाग्छ।
मधेस केन्द्रित दलहरूले जुन विषय उठाइराख्नु भएको छ त्यसमा संविधान संशोधन नै गर्नु पर्दैन भन्ने यहाँको ठहर?
अब संविधान संशोधन गर्नै पर्दैन भन्ने होइन, मधेस केन्द्रित दलले के एजेन्डा उठाउनु भएको छ भन्ने कुरा एजेन्डा अनुसार संविधान अनुकूल हुन्छ। जहाँ चाहिँ गणतन्त्र सार्वौं सत्ता राष्ट्रको स्वाधीनता संशोधन गर्न सकिँदैन, अरू अवस्थामा संशोधन गर्न नसक्ने भन्ने प्रश्नै होइन। तर उहाँहरूले यो संविधान संशोधन गरेपछि मात्रै हामीले संविधानलाई चिन्छौँ, संविधानको स्वामित्व ग्रहण गर्छौँ भन्ने होइन। उहाँहरूले ग्रहण गरिसक्नुभयो, ती तिनवटा प्रधानमन्त्रीलाई निर्वाचनमा मत हाल्नुभयो, तिनटै तहका संसदमा निर्वाचनमा मत हाल्नुभयो भने
त्यसो भएपछि हजुर त्यसो भए यहाँले भन्न खोज्नु भएको चाहिँ संविधान संशोधन गर्न सरकारले चासो नदेखाएको होइन, मधेस केन्द्रित दलहरूले नै चासो नदेखाएको भन्न खोज्नु भएको?
अब मधेस केन्द्रित दलको दोहोरो चरित्र भएको अवस्था छ, उहाँले संविधान संशोधन के एजेन्डामा गर्ने हो ती एजेन्डा प्रष्ट देखिन पर्यो। त्यो जनता देश र संविधान अनुकूल हुनु पर्यो, जहाँ चाहिँ स्वाधीनता जहाँ गणतन्त्र जहाँ सारौँ सत्ता विपरीत चाहिँ आउँदैन भने संविधान जहिले पनि संशोधन गर्न सकिन्छ। दुई तिहाईको सरकार छ, दुई तिहाईको सरकारलाई उहाँहरू समर्थन जनाउनु भएको छ, संसदमा हुनुहुन्छ, संसदमा उहाँले एजेन्डा ल्याउनुहुन्छ भने संविधान अनुकूल त संशोधन गर्न नसक्ने भन्ने होइन। संविधान भनेको संशोधन गरेर पूर्णता दिने हो।
तर राजपा त सरकारमा छैन नि?
होइन, सरकारमा नभए पनि तीन तहको संसदमा त उहाँले मतदान गर्नुभयो, उहाँको मधेस केन्द्रित दलका जनताले मतदान गरे, सरकार निर्माण भयो र तिनवटा प्रधानमन्त्रीलाई उहाँले मत पनि हाल्नु भएको थियो राजपाले। त्यसै कारणले उहाँले स्वामित्व ग्रहण गर्नुभएको छैन भन्ने होइन, उहाँको एजेन्डा के हुन्? हिजो जस्तो चाहिँ जुन छिमेकी मुलुकले 7 एजेन्डा तेर्साएको थियो त्यसैलाई नै टेकेर बसेर त्यही 7 एजेन्डा नै संविधानको संशोधन हुनुपर्छ भनेर भन्नुहुन्छ भने त जुन चाहिँ निर्वाचक मण्डल स्थानीय तह र प्रदेशको राष्ट्रिय सभालाई छ त्यो नै संशोधन गर्नु गर्ने हो भन्नुहुन्छ भने त्यो एजेन्डा 7 बुदाभित्र पर्छ। त्यो भनेको संहिताको र समावेशताको सबभन्दा सुन्दर पक्ष नै उहाँले संविधान संशोधन फाल्न खोज्दै हुन्छ। अब उहाँले संहिता चाहनु भएको हो कि संहितालाई फाल्न चाहनु भएको भन्ने प्रश्न पनि छ। यो एउटा 7 बुदामध्ये एउटा महत्त्वपूर्ण बुदा हो, उहाँले संहिता चाहनुहुन्छ भने यो बुदा चाहिँ फाल्न सक्नुहुन्न, संशोधन गर्न सक्नुहुन्न, अरू एजेन्डा छन् भने ल्याउन सक्नु पर्यो।
Want to hear more stories like this? Subscribe to our regular podcasts on iTunes.